यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीहरूसँग छलफल, मुलुकको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम भइरहेको प्रधानमन्त्रीको भनाइ। सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अघि बढाउन सरकारलाई प्रतिपक्षी सांसदहरूको सुझाव र इरान अर्को हप्तासम्म वार्तामा नफर्के उसका ऊर्जा केन्द्र र पुलहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम सुरु भइसकेकोले होटल व्यवसायीहरूको चिन्ता अब अन्त्य हुने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज होटल सङ्घ नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न प्रोत्साहित गर्नुभयो। प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कानूनको पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन र सार्वजनिक निजी साझेदारी पिपिपी मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न हानका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको उपस्थिति रहेको सो छलफलमा हानका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक 40 लाख पर्यटकलाई सेवा दिन पूर्ण सक्षम रहेको जानकारी गराउनुभयो। हाल वार्षिक 12 लाख मात्र पर्यटक भित्रिरहेको उल्लेख गर्दै व्यवसायीहरूले पर्यटक आगमन बढेसँगै आन्तरिक रोजगारीमा अभूतपूर्व वृद्धि गर्ने र नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जानबाट रोक्न होटल उद्योग एक बलियो माध्यम बन्ने बताउनुभयो। यसै गरी उहाँहरूले पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवामा सुधार ल्याउन अनुरोध गर्नुभयो। उहाँहरूले होटल व्यवसाय प्रतिकूल कानून संशोधन तथा पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले देशमा पछिल्लो समय देखिएका समस्या, आत्मदाहका घटना, सुकुम्बासी व्यवस्थापन, किसानका समस्या समाधान लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकमा सांसदहरूले सुकुम्बासीको उचित व्यवस्थापन बिना बस्तीबाट हटाउँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै उनीहरूको वासस्थान होल्डिङ सेन्टरमा रहेको खाना, पानी, शिक्षा, स्वास्थ्यको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकार सस्तो लोकप्रियता र प्रसारमुखी गतिविधि केन्द्रित बनेको आरोप लगाउँदै त्यस्ता गतिविधिले देश नबन्ने र दुर्घटनातर्फ जाने भन्दै समयमा नै सचिन र सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बताउनुभयो। सांसदहरूले अविरल वर्षासँगै देशभर बाढी पहिरो र डुबानको समस्या बढेको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विपदमा परेका नागरिकलाई उद्धार र राहतका लागि प्रभावकारी व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले अस्थायी करार र ज्यालादारी कर्मचारी रोजगारीको सुरक्षा माग गर्दै सिंहदरबारमा आन्दोलनरत रहेको भन्दै करिब 50,000 भन्दा बढी कर्मचारीलाई बेरोजगार बनाउने काम नगर्न र समस्या समाधान गर्न माग गर्नुभयो। वीर अस्पताल, गङ्गालाल अस्पताल र टिचिङ अस्पतालमा मेडिकल माफियाका कारण औषधि खरिदमा समस्या उत्पन्न भइरहेको भन्दै सांसदहरूले सेटिङका आधारमा फस्टाएको लुटतन्त्र रोक्न औषधिको टेन्डर प्रक्रिया सुधार गर्न माग गर्नुभयो। यसैबीच प्रतिपक्षी दलका सांसदहरूले आज पनि प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी देशहित विपरीतको अभिव्यक्ति भन्दै सच्याउन माग गर्दै विरोध गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले राज्य शक्तिको आडमा केही सञ्चार गृह र नेपाली कङ्ग्रेसका सभापति गगन थापाको घरको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विशेष समयमा नेपाली कङ्ग्रेसका सांसद कमला पन्तले वर्षा लागेसँगै बाढी पहिरो र डुबानको उच्च जोखिम बढ्दै गएको भए पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नयाँ नेतृत्व दिन नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले किसानहरूलाई तत्काल रासायनिक मल उपलब्ध गराउनु पर्ने, मिटर ब्याज पीडितको माग सम्बोधन गर्नुपर्ने, राज्य शक्तिको आडमा केही संसार गृहको गेटमा गाडी राख्नेमाथि छानबिन गरी कडा कारवाही गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भयो। राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसदहरूले बोल्ने क्रम अहिले पनि जारी छ। देशभर हालसम्म करिब 50% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। देशका धेरै ठाउँमा पानी परिरहेकोले आगामी एक सातामा धान रोपाई बढ्ने विभागको अपेक्षा छ। बागमती नदीको कटानले टौदह पूर्वका केही घर जोखिममा परेका छन्। किर्तिपुर नगरपालिका 6 स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्य स्थल मध्येको एक हो। बागमतीले विगत 2 वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछि टौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेको टौदहका स्थानीयवासी मिलन खड्काले बताउनुभयो। सोलुखुम्बुको सोताङ गाउँपालिकाको वडा नम्बर 4 पहिरोले 4 घर विस्थापित भएका छन्। विस्थापित हुनेहरूमा थुम्बवान राई, चारबहादुर राई, मनबहादुर राई र हैकम सिंह राईको परिवार रहेका छन्। गौरीशङ्कर हाइड्रो पावरले हुङ्गा खोलामा निर्माण कार्य गर्नाले पहिरो गएको पीडित हैकम सिंह राईले बताउनु भएको छ। पीडितहरूले आफूहरू विस्थापित भई छिमेकीहरूकोमा आश्रय लिनु परेकोले सहयोगका लागि आग्रह गर्नुभएको छ। सोताङ गाउँपालिकाका अध्यक्ष खेलराज बस्नेतले पीडितहरूको सहयोगका लागि आफूहरूले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सम्बद्ध निकायमा लेखी पठाएको र तत्कालका लागि पीडितहरूलाई त्रिपालहरूको व्यवस्था गरिएको बताउनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङस्थित 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँधमा बाढी पसेर क्षति पुगेपछि यही असार 28 गतिदेखि विद्युत उत्पादन रोकिएको आयोजनाले जनाएको छ। सम्भावित विपदजन्य घटनाको न्यूनीकरणका लागि बागलुङका सरकारवाला एकजुट भएका छन्। मनसुन सक्रिय भएसँगै जिल्लाका नदी किनार पहाडी बस्ती तथा पहिरोको जोखिम भएको क्षेत्रमा क्षति हुन नदिन सरकारवालाहरू विपद व्यवस्थापनको तयारीमा जुटेका छन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
विपदजन्य क्रियाकलापलाई रोक्नका लागि बागलुङका जनप्रतिनिधि, प्रहरी, प्रशासन, रेड क्रस लगायतका संघ संस्थाले व्यवस्थापनलाई चुस्त बनाएका छन्। विपदको जोखिम भएका क्षेत्रका नागरिकलाई सचेत गराउने तथा आवश्यक विपदजन्य सामग्रीलाई तयारी अवस्थामा राखेको बताउनुहुन्छ बागलुङको जैमनी नगरपालिकाका नगर प्रमुख हरिहर शर्मा।
जुन क्षेत्रमा अलि बढी विपद हुन्छ त्यो क्षेत्रका बस्तीहरूलाई सचेत बनाउने काम पनि गरिरहेका छौँ। हामीले विपद प्रतिकारका निम्ति आवश्यक पर्ने पनि तयारी अवस्थामा राखिरहेका छौँ। नगरपालिकाले सबै वडामा जनप्रतिनिधिको तर्फबाट र त्यहाँका स्थानीय युवाहरूको तर्फबाट विपदका फोकल पर्सनहरू पनि बनाएर त्यसको सञ्जाल पनि निर्माण गरेका छौँ। कहीँ त्यस्तो विपद जान लागेको भयो भने समयमै सूचना प्राप्त गरेर त्यसलाई संयोजन गर्न सकियोस्, पूर्व तयारी गर्न सकियोस्, नागरिकलाई सुरक्षित राख्न सकियोस् भनेर
विपद आउनु अगाडि नै आफूहरू तयारी अवस्थामा रहेको र रेड क्रसका सबै उपशाखालाई आवश्यक सामग्री सहित तयार गरेको नेपाल रेड क्रस सोसाइटी बागलुङ शाखाका उपसभापति राजेन्द्र आचार्य बताउनुहुन्छ।
ठुलो वर्षा भयो भने बाढी आउन सक्छ, खोला नालाहरू बढेर पहिरो जान सक्छ, बस्तीहरूलाई बगाउन सक्छ। त्यस कारणले बेलामै सचेत रहनलाई हामीले विभिन्न उपशाखाहरू मार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौँ।
विपदबाट नागरिकलाई बचाउन तथा सम्भावित जोखिमको न्यूनीकरणका लागि सम्पूर्ण तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फडिन्द्र खड्काको भनाइ छ।
हामी सबै एकदम संवेदनशील छौँ यो विषय। समुदाय, आर्थिक, सामाजिक, मानवीय पक्ष सबैलाई यसले असर पुर्याउने चिज हो विपद भने। हामीले पूर्व तयारी गर्यौँ भने सम्भावित जोखिमलाई कम गर्न सकिन्छ र भइहालेको खण्डमा पनि त्यसको चाहिँ उद्धार गर्ने, राहतलाई समयमै व्यवस्थापन गर्ने, उद्धार पछिको अवस्थाको व्यवस्थापनका पाटाहरू चाहिँ सजिलो हुन्छ। केही पूर्व तयारी अभ्यासहरू पनि हामीले सञ्चालन गर्यौँ संयुक्त रूपमा।
वर्षासँगै यहाँका केही सडक अवरुद्ध हुनका साथै घरको पर्खाल भत्किएर एक बालकको ज्यान समेत गएको छ। 10 पालिका रहेको बागलुङका 85 वडा मध्ये करिब 35 वडा विपदको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। सांसदहरूले पूँजी बजारमा साइबर सुरक्षाको सुदृढीकरण, वित्तीय साक्षरताको विस्तार र विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले आइपिओ निष्कासन सम्बन्धी विषयमा पारदर्शिता सुनिश्चित गर्न, प्रभावकारी संयन्त्र विकास गरी अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टले धितोपत्र निष्कासन सम्बन्धी प्रक्रिया र प्रतिस्पर्धी पुँजी बजार विकास गर्न अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड अनुसार नीतिगत सुधार र रणनीति तयार भइरहेको जानकारी दिनुभयो। बैतडीको दशरथ चन्द नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। नगर क्षेत्रभित्रका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। बैतडीबाट संवाददाता गोविन्द पन्त।
बैतडीको दशरथ चन्द नगरपालिकाले किसानहरूको माग अनुसार उनीहरूले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडा दरमा कृषि उपजलाई बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। बजारको दर रेट भन्दा 50% कम भाडा दर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको बताउनुहुन्छ कृषि शाखा अधिकृत दीपक कार्की।
आवश्यकता अनुसार जनताको 11 वडामा सञ्चालन उपलब्ध, 12 महिना हुन्छ, किसानको आवश्यकता अनुसार सञ्चालन हुन्छ। यो मौसमी भन्दा पनि आवश्यकता अनुसार सधैँ स्ट्यान्डबाई नै रहन्छ। यो
नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरूलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको बताउनुहुन्छ स्थानीय दिनेश बहादुर सिनाल।
समयमा लाभान्वित हुने भयो, यसले ग्राहकहरूलाई चाहिँ सुविधा सम्पन्न अन्य सेवा सुविधा दिइरहेका जुन यातायात व्यवसायहरू थियो उहाँहरूको भन्दा चाहिँ भाडा दर पनि न्यून हुने भयो अनि जनताले पाउने सुविधाहरू पनि घरैले पनि पाउने।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको 12.5 लाख र नगरपालिकाको 12.5 लाख गरेर 25 लाखको लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको बताइएको छ। सूचना अधिकारी विनोद बहादुर चन्द।
तुरन्तको तुरन्तै ठाउँमा जान सकिने भएको कारणले पनि यो एम्बुलेन्स आवश्यकता हो। खास गरी अब हामीले हालसालै प्रयोगमा यसलाई ल्याएका छौँ, अहिले पनि धेरै कृषकहरूलाई थाहा पनि छैन र अब यसलाई 11 वडामा चाहिँ कसरी पार गर्ने भन्ने कुरा छ। अहिले चाहिँ अब केही वडामा यो लागू भएको
कृषि उत्पादनको सहज बजारीकरण, ढुवानी खर्चमा कमी र किसानहरूको आमदानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
बैतडी संवाददाताको यो रिपोर्टपछि अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तासम्म इरान वार्तामा नफर्के उसका पुलहरू र ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने धम्की दिनुभएको छ। दुई देशबीच एकअर्कामा जारी आक्रमण चौथो दिनमा प्रवेश गर्दा अमेरिकी टेलिभिजन फक्स न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले यस्तो धम्की दिनुभएको हो। यसअघि अप्रेलमा पनि राष्ट्रपति ट्रम्पले नागरिक ऊर्जा केन्द्र र पूर्वाधारहरूमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। जेनेभा महासन्धिले भने नागरिक केन्द्रहरूमा मानवीय आधारमा आक्रमण गर्न नहुने बन्देश लगाएको छ। अब खेलकुद। फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सस स्थित डल्लास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा स्पेनले फ्रान्सलाई 0-2 पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा होटल व्यवसायीहरूसँग छलफल, मुलुकको पर्यटन प्रवर्धनमा द्रुत गतिमा काम भइरहेको प्रधानमन्त्रीको भनाइ। सबैलाई विश्वासमा लिएर देशलाई समृद्धिको बाटोमा अघि बढाउन सरकारलाई प्रतिपक्षी सांसदहरूको सुझाव र इरान अर्को हप्तासम्म वार्तामा नफर्के उसका ऊर्जा केन्द्र र पुलहरू ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।